ہمارا کوئی امتحان نہیں ہوا. جو لبنان میں تھے انہوں نے امتحان دیا اور ہمارے ساتھ کوئی امتحان نہیں ہوا. ایسا ہو سکتا ہے؟ سب امتحانوں سے گزر رہے ہیں اور ہمارا کوئی امتحان نہیں ہو رہا ہے؟ نہیں, یہ نہیں ہے. ہو یہ رہا ہے, ہم اس امتحان کا حصہ بن نہیں رہے ہیں, ہم اس قربانی کا حصہ نہیں بن رہے ہیں. ہم نے اپنے آپ کو علیحدہ گھسیٹا ہوا ہے. ایک مثال آپ کی خدمت میں عرض کروں گا, درود بھیجے گا محمد و آل محمد پر. صحیح ہے, ظاہر ہے آپ کا حق ہے. ایک مجلس آپ سن چکے ہیں, باہر جا کے آپ چائے پی کر آئے ہیں اور آگے جا کے آپ نے استراحت کرنی ہے. دن بھر کے آپ تھکے مارے ہیں. میں تو کہتا ہوں ہم لوگ تو بے روزگار ہیں, ہم نے صبح کو بیٹھنا ہے. زیادہ سے زیادہ ساری رات جاگیں گے, صبح کو سو جائیں گے. آپ لوگوں کے ساتھ مسئلہ ہوتا ہے, دن بھر ظاہر روزگار پہ رہنا ہے, پھر شام کو آنا ہے یا کام کاج پہ رہنا ہے, پھر شام کو آنا ہے, مجلس کرو, اس کے بعد جاؤ, پھر دوبارہ صبح کو اٹھنا ہے. واقعی آپ کا حق ہے کہ آپ اتنے سستی سے درود بھیجیں, لیکن اللہ انشاءاللہ قبول کرے آپ سے. یہ جو اظہارات ہیں, یہ اظہارات بھی انسان کی روحیات کو متاثر کر رہے ہوتے ہیں. مثلا قرآن کریم میں ایک آیت ہے, عبوسن قمطریرہ, چہرہ ایسا ہے کہ جیسے چہرہ تلخ کھینچا ہوا. صحیح ہے, آپ اپنے آپ کو عبوسن قمطریرہ رکھیں گے, اندر آپ کی روح خود بخود پریشان حال ہو جائے گی. صحیح. اچھا, اب ہم سے کیا چاہا گیا ہے؟ امیر المومنین فرماتے ہیں مومن کی نشانی ہے, حزنہ فی قلبہ بشرہ فی وجہہ. مومن وہ ہوتا ہے دل میں غمگین ہوتا ہے, چہرے پہ مسکراہٹ رکھتا ہے. دل میں غمگین ہوتا ہے, کس بات کا غم ہے اسے؟ اللہ سے دوری کا غم ہے, اللہ کی عدم اطاعت کا خوف ہے, اللہ کی نافرمانی سے ڈرتا ہے, انسانوں کے حقوق کے ادا نہ ہونے سے ڈرتا ہے. دل میں پچیسیوں خوف چھپا کے رکھے ہوئے ہوتے ہیں اس نے, غم چھپا کے ہوئے ہوتے ہیں. دوسرے مظلوموں کی مظلومیت پہ غم ہوتا ہے, سارے غم چھپا کے رکھتا ہے, اور اوپر سے بشرہ فی وجہ. میں کبھی ایک جملہ سوچتا ہوں, بھی مصائب کا ارادہ نہیں میرا, لیکن میں سوچتا ہوں جو مصائب اہل بیت پر ٹوٹے, اگر ہمارے پہ ٹوٹتے 40 سال تک مسکرا نہیں سکتے تھے. کس دم سے اہل بیت مسکرا لیتے تھے, ہم نہیں مسکرا سکتے تھے جو مصائب ان کے اوپر ٹوٹے, لیکن پھر بھی اللہ کے حکم کو اپنے نظر میں رکھا ہوا کہ وہ ہم تمام مصائب کے باوجود انسانوں کے سامنے اپنے آپ کو اس طرح سے رکھا ہوا. حزن ہوں فی قلب بشرو, تو یہ آپ کے جو اظہارات ہوتے ہیں, یہ آپ کی زندگی کو اندر سے متاثر کر رہے ہوتے ہیں. اور اسی طریقے سے آپ کا سوچنا, مثلا آپ صرف اتنا سوچنا شروع کر دیجئے کہ میں اللہ کا بندہ ہوں, اللہ میرا حامی ہے, پھر آپ اپنے اندر طاقت دیکھیں. میں اللہ کا بندہ ہوں, اللہ میرا حامی ہے, اور کیا سوچنا شروع کریں. مثال کے طور پر ہر انسان کو کچھ دوں گا, بس یہ سوچنا شروع کر دیں. وہ جو لوگ کہتے ہیں نا, دولت کیسے آتی ہے, پیسہ کیسے آتا ہے, شہرت کیسے آتی ہے, اس کے دو راستے ہیں, ایک بل گیٹس کا ہے اور ایک ہم مسلمانوں کا بھی ہے. جو اپنا راستہ ہے وہ یہ, بھائی انسانوں کی خدمت کرو. بل گیٹس کا میں سمبولک کہتا ہوں, یعنی کیپیٹلزم کا راستہ ہے. ہمارا بھی ایک راستہ ہے, کیا؟ انسانوں کی خدمت کرو. جتنا انسانوں کی خدمت کر سکتے ہو کرو, خدا تمہیں زمین پر اپنی رزاقیت کا نمائندہ بنا دے گا. رزاق وہ ہے, آپ کے ہاتھوں رزق تقسیم کروا دے گا. وہ کبھی کسی کو عدالت میں نمائندہ بناتا ہے, خدا عادل ہے, آپ کو عدالت کا نمائندہ بنا دے گا. میں شاید ایک جج کا واقعہ آپ کی خدمت میں عرض کیا ہوں. ایک دفعہ میں ایک جگہ بیٹھا ہوا تھا, یہاں پہ وقت بہت کم ہوتا ہے, واقعات کا موقع ہوتا نہیں ہے, لیکن میں پھر بھی بیچ میں واقعہ ڈال رہا ہوں تاکہ آپ لوگ اس تھکاوٹ سے باہر آئیں. پر میں ایک جگہ پہ بیٹھا ہوا تھا, کسی اسکول کا کوئی سالانہ فنکشن تھا, تو وہ ایک صاحب برابر میں آ کے بیٹھے, بڑے سیدھے سادے لباس میں. تو برابر میں آ کے بیٹھا تو میں نے اس کو انکریج کرنے کے لیے کہ کہیں وہ فیل نہ کرے کہ میں کہاں پھنس گیا, میں نے اس کو سلام دعا کی, اس نے بھی سلام دعا کا اچھی طرح جواب دیا. پھر میں نے ایسے ہی پوچھا آپ کہاں کام کرتے ہیں تاکہ ماحول میں ذرا مکس ہو جائیں ہم لوگ. تو اس نے کہا کہ میں ہائی کورٹ میں کام کرتا ہوں. میں نے کہا اچھا ہے, ٹھیک ہے. یعنی جس انداز سے اس نے کہا, میں سمجھ گیا کہ کوئی اسٹینوگرافر ہوگا یا کوئی چپڑاسی یا کوئی پروٹوکول آفیسر ٹائپ, ایسی کوئی چیز ہوگا. تو بہرحال میں اس کی تھوڑی سی اور ہمت بندھائی. میں نے کہا ماشاء اللہ اچھا کام ہے آپ کا, اور ماشاء اللہ کتنا عرصہ ہوا؟ اس نے بتایا کافی لمبی مدت بتائی, اتنا عرصہ ہو گیا. میں نے کہا پریسائسلی آپ کا کیا جاب ڈسکرپشن ہے؟ کہنے لگا میں ہائی کورٹ میں سینئر جج ہوں. اچھا, میں نے کہا میں سمجھ کے بیٹھ جاؤں مصیبت کچھ اور نہ ہو جائے. اب میں نے کہا بھائی, بڑا دل میں نے سوچا یار بڑا ہمبل آدمی ہے, ہائی کورٹ کا سینئر جج ہے, نہ کوئی تمتراک, نہ کوئی اظہار, نہ کچھ, اور بڑا ہی اتنی ہمبل جسچر دکھا رہا ہے. तो मैंने कहा अच्छा आदमी तो अच्छा लग रहा है। तो मैंने कहा मैंने इसी बात बढ़ाते हुए कहा, मैंने कहा भाई आप लोगों का काम बहुत सख्त है, अल्लाह आदिल है, कहता है ए दिलू हुआ अकरब उल तकवा, आपको अदल का नुमाइंदा बना दिया, बड़ा बड़ा खतरनाक काम है आप लोगों का, आपको जज बनना बहुत खतरनाक है। कहने का हम मोहन साहब यकीन माने बहुत खतरनाक है, मैं बार बार सोचता हूँ खुदा तू आदिल है चूंकि तू तो तमाम कमालात तेरे अंदर है, मैं गुनाहगार, मैं कहां से अदल कर सकता हूं, कहां से अदल करूं, ना मेरे पास इल्म है ना मेरे पास ताकत है, मैं कहां से अदल करूंगा। तो कहने लगा इस आदमी ने, बंदे खुदा ने मुझे बताया, कहने लगा मौलाना साहब बाज़ औक़ात ऐसा होता है मैं चैम्बर में जाता हूं, इन लोगों की सुनता हूं सारी, इस वकील की सुन ली उस वकील की सुन ली, अगर मैं फैसला कर सकता हूं खुदा को हाजिर नाजिर रख के मैं फैसला कर देता हूं कि ये तुम्हारा जुर्म है तुम्हारा खत्म हो गया मामला। कहने लगा अगर मैं फैसला नहीं कर पाता तो मैं अदालत को मुअत्तल करता हूं, अपने चैम्बर में जाता हूं, शीट को सामने रखता हूं, पेन को हाथ में लेता हूं, खुदाया अब जो अदल है वो तू जारी करवा दे, मेरी ताकत नहीं है मैं फैसला नहीं कर पा रहा। कहने लगा मौलाना बाखुदा बाद औकात जब मेरी आंख खुलती है तो डिसीशन होता है, वहां पर मेरे जो वर्डिक होता है वो लिखा हुआ होता है, तो मैं कहता हूं बस ये अल्लाह ने लिखवा दिया खत्म हो गया मामला। ये लोग भी हैं, खुदा ये हमसे चाह रहा है, खुदा हमसे चाह रहा है हम रूए जमीन पर उसके नुमाइंदे बने, खलीफतुल्लाह फिल अर्ज, वो खिलाफत इलाहिया यूं हमारे अंदर देखना चाहता है। अब वो खिलाफत इलाहिया जिस अंदाज में हम चाहें वो कर सकते हैं, अब इल्म में खलीफा खुदा बन जाए, हिदायत में खलीफा खुदा बन जाए, हिदायत देनी है ना उसने, किसके जरिए से मिलेगी, अंबिया का रास्ता है आइमा का रास्ता है, आपको भी हिदायत का जरिया बना सकता है, आपको और हमें भी अपने सिफात का जरिया बना सकता है। तो अब मैं और आप कोशिश करें कि उसकी सिफात में उसकी जानशीन बन जाए। ये दीन लफ्ज पर नहीं है, ये दीन रूह पर है, हम गलत समझ रहे हैं कि ये अल्फाज पर है। मसलन हमने ये समझ लिया हमने एक मजलिस करा दी, मजलिस कराए घर गए अल्लाह अल्लाह खैर सल्लाह मामला खत्म हो गया, दीन इतना ही था, नहीं भाई दीन ये नहीं है, दीन 24 घंटे का काम है, इवन 12 घंटे भी कहूं तो फजूल बात की है, 24 घंटे का काम है, हर लहजे में आपका और मेरा इम्तिहान हो रहा है, हर लहजे में या हम अपग्रेड हो रहे हैं या डाउनग्रेड हो रहे हैं, यहां पे स्टैटिक नहीं है हमारी रूह। कामयाब वो आदमी है जो कम तरीन वक्त में अपनी रूह को बुलंदी दे दे, बदबख्त वो है जो रिवायत के मुताबिक बदबख्त वो है जिसका आज कल के बराबर हो गया, जिसका आज कल के बराबर हो गया वो हलाक हुआ खत्म हो गया वो आदमी, क्यों एक दिन जाया किया उसने, और इस दुनिया का एक दिन बरज़ख और आखरत के लाखों साल के बराबर है। ये दुनिया बहुत गोल्डन अपॉर्चुनिटी है, ये दुनिया बहुत जबरदस्त जगह है भाई, आप ये देखें आप कोई एक अमल करते हैं उसका सवाब 1000 हज के बराबर, इस एक अमल में कितनी देर लगी होगी, मुमकिन है 5 मिनट, 5 मिनट का अमल 1000 हज के बराबर, 1000 हज में कितना टाइम लगता है, कम से कम 3000 दिन तो लग ही जाए, तो कैसे एक मिनट 3000 दिन के बराबर हो गया, नियत, इतना गोल्डन अपॉर्चुनिटी है ये, इतना खूबसूरत मौका है। बाद औकात पढ़ेंगे इस एक अमल के बदले खुदा ये देगा ये देगा ये देगा, इतने अमाल करने के लिए तो सालों हजारों साल चाहिए हमें, उस सारे हजारों साल को एक एक घंटे के ऊपर तकसीम कर रहा है, इससे बड़ी कोई गोल्डन अपॉर्चुनिटी आएगी ना, पहले आइए ना आगे आएगी, वाकई ना पहले आइए ना आगे आएगी, यही है बस एक वाहिद। 24 घंटे इम्तिहान से गुजर रहे हैं, 24 घंटे कमा सकते हैं, 24 घंटे लुटा सकते हैं, दुनिया में लुटाने और कमाने की एक हद है, आप दुनिया में कमाएंगे एक हद तक कमाएंगे बाद में काम नहीं आएगा, मैंने देखा है एक हद तक कमाई के बाद कमाई में काम नहीं आना होता, सिर्फ दिमाग की लग्जरी है। मसलन मेरे पास 1 लाख नहीं है, 1 लाख कर लूं काम आएंगे, 1 करोड़ नहीं है, 1 करोड़ कर लूं काम आएंगे, भाई मेरी सारी जिंदगी का खर्चा जमा कर लूं कितना होगा, इसके बाद क्या काम आएगा, अब क्या काम आएगा, मेरे पास 25 महल हैं, अच्छा कितने महलों में जिंदगी गुजारनी मैंने, एक हद तक काम आना है बाद में काम नहीं आना। लूटने के लिए एक हद है, एक आदमी पिस्तौल लेके एक आदमी के पास आया, कहने लगा जो कुछ है जेब में निकाल दो, उसने जेब में खाली करने का, मैं पहले ही फकीर हूं जो तुझे लेना है ले ले, क्या लूटेगा तू मुझे, है ही नहीं मेरे पास कुछ, लूटने की हद होती है, बस इस दुनिया में कमाने की भी हद है लूटने की भी हद है, आखिरत के मामले में ऐसा नहीं है, कमाना बेहद हिसाब है और लूटना तो फिर ऐसा है कि इंसान इंसान नहीं रहता जानवर बन जाता। यहां लूटने वाला जो लूट गया दुनिया के अंदर, जिसको दुनिया ने धोखा दे दिया, इंसान नहीं छोड़ती है दुनिया, कम अज कम इंतकाम यह लेती है कि बरजख में जानवर बन जाता है, और फिर एक जानवर नहीं बनता, आठ आठ जानवर बनता है। हर जानवर के ऊपर हजारों साल जलेगा ताकि उस जानवरपन से बाहर निकलेगा। एक आदमी को झूठ की आदत पड़ गई, एक झूठ का जानवर। एक आदमी को हसद की आदत पड़ गई, हसद का जानवर। तकब्बुर की आदत पड़ गई, तकब्बुर का जानवर। नुमाइश की आदत पड़ गई, इसका एक जानवर। कितने जानवर लेके बाहर जाएगा ये? इंसान आया है, इंसान चला जाए, जीरो जीरो पे गया है। इंसान आया और इंसान से बढ़के गया, प्लस में गया है। और इंसान आया और जानवर में गया, माइनस में गया है। इंसान आया और दो जानवर में गया, माइनस टू। और इंसान आया और कई जानवर लेकर गया, नहीं मालूम कितने माइनस लेकर गया है। अब कई हजार साल तक तो बरजख में इसकी सिर्फ इस बात में गुजरेंगे कि पहले जानवरों को तो निकाले, वो भी अगर तौफीक शामिल हाल हुई तो बरजख में निकलना नसीब होगा। और अगर खुदा ना करे महशर तक पहुंचते पहुंचते जानवर रह गया, फिर तो जहन्नम की आग जलाएगी। फिर से खुश किस्मत होगा तो बरजख में जल जला के मामला खत्म हो गया, महशर के अंदर इंसान बन के उतरे। ये उस सूरत में है कि आदतें सही हों। हम समझ रहे हैं दीन ये है, पांच वक्त की नमाज पढ़ लो, तीस दिन रोजा रख लो, आगे पीछे करके खुम थोड़ा बहुत निकाल लो, जिंदगी में एक मौका मिला हज करो और नौबी किसी तरह टाल लो, मामला खत्म हो गया, दीन हो गया। एक एक नजर से देखना ये दीन का हिस्सा है। आपने किस नजर से देखा है? आपने क्या सोचा है? ये दीन का हिस्सा है। हम लोगों ने कहानियां सुनी है, मसलन एक आबिद ने खूब इबादतें की, अल्लाह ताला के हुजूर पहुंचा, कोई नहीं, इबादतों का नाम निशान उसने, खुदा ने इतनी इबादतें की थी, क्या हुई? फरमाया तुम याद है एक मौके तुम इबादत कर रहे थे, एक जानवर प्यासा मर रहा था, तुमने देखा तुम अपनी इबादतों में मशगूल रहे, क्यों किया? बंदे नहीं थे मेरे, मेरे बंदे होने के नाते मेरे मखलूक का ख्याल रखना था, क्यों तवज्जो नहीं दी? तवज्जो चाहिए। कुरान करीम फरमाता है होशियार रहो कहीं ऐसा ना हो तुम्हारे आमाल खत्म हो जाए, अंता बेता आमाल कुम अंतुम ला तालमून। मसलन इस किस्म की आयत करीमा कि कहीं तुम्हारे आमाल हब्त ना हो जाए, खत्म ना हो जाए और तुम्हें पता भी ना चले। अल्लाह ने होशियार किया। तो ये मुस्तकिल अमल है, ये हमसे तवक्को। बस उन तमाम तवक्कोआत को मैं और अगर खुलासा करने की कोशिश करूं, तवक्को सिर्फ ये नहीं है पांच वक्त की नमाज पढ़ना ही नहीं पढ़ रहे जिसके अंदर हर किस्म का काम हो सकता है। तवक्को इससे कहीं बढ़कर है, आखरत इससे कहीं बढ़कर वहशतनाक है और इससे कहीं बढ़कर खूबसूरत भी है। आप जरा सोचें, वो जो आखरत के तमाम रास्तों को जमीन के रास्तों से ज्यादा जानते हैं, वो कह रहे हैं आह मिन किल्लत ज़ाद व तूल सफर। वो आसमान के रास्तों को जमीन के रास्तों से ज्यादा जानते हैं, वो कह रहे हैं रास्ता बहुत लंबा है और ज्यादा राह तुम्हारे पास बहुत कम है। वहशतनाक नहीं है वला असर इन्नल इंसान लफी खुसर, ये नहीं है। अच्छा, हम किस बात में मुतमईन हुए हैं? पांच वक्त की नमाज पढ़ ली है, दो चार काम करनी है तो बस दीन का मामला तो खत्म हो गया। नहीं, दीन का मामला शुरू हुआ है, इससे खत्म नहीं हुआ है। अब हमें अपने अंदर क्या चेक करना चाहिए? दो चार पॉइंट आपकी खिदमत में अर्ज करूंगा। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। एक सादा सा नुस्खा अर्ज करूं फिर उसके अंदर थोड़ी सी पेचीदगी बढ़ा लेते हैं। सादा सा नुस्खा। अच्छा, ये सब उसके लिए जो कुछ करना चाह रहा है। मेरे जैसा आदमी मतलब बोलने बोलने का आदी है, आप लोगों में से कुछ सुनने के आदी है। एक ग्रुप हमारे पास कुंभ में आया था, उनके लिए जनाब अली दर्श रखवाए गए, तीन दर्श सुबह तीन दर्श शाम। तो किसी ने देखा पड़ा, उसने कहा भाई ये क्या कर रहे हैं लोगों के साथ, ये लोग इतने दर्द सुनेंगे पागल हो जाएंगे। कहने का नहीं है, सुनने के एक्सपर्ट है आप लोग, बोलने के एक्सपर्ट है, ये लोग सुनने के एक्सपर्ट है। हिलना नहीं है इन्होंने अपनी जगह से, इन्होंने सिर्फ सुनना है। हिलने पे छह घंटे असाइनमेंट बहुत होता है, छह घंटा सुनेगा तो अमल करेगा तो फिर तो खत्म हो जाएगा, इसे सुनना है इसने। अब आप और मैं कहीं सुनने और बोलने वाले ना बन जाए। इमाम खुमैनी फरमाते थे, वो आगा बहजत ने नकल किया था, आगा बहजत ने शायद इमाम खुमैनी भी फरमाया, फरमाते थे कव्वाल ना बनो फआल बनो। कव्वाल ना बनो, कव्वाल किसे कहते हैं? हम लोग कव्वाली उसको कहते हैं, उसको कव्वाल कहते हैं बहुत ज्यादा बोलने वाले को। कौला अरबी में कहते ना, कौला यानी बोला, कौल बोलना, कव्वाल यानी बेतहाशा बोलने वाले। अब हम कव्वाल, आप सम्मा, पता नहीं फआल कौन है, हम बोलने वाले आप सुनने वाले, तो नहीं करने वाला कौन है भाई? हम लोगों को फआल होना है, फआल होना है। अब वो जो फआल है उनके लिए एक नुस्खा अर्ज कर रहा हूं, खुदा मेरी बात में तासीर डाल दे और आपको खुदा अमल की तौफीक इंशाल्लाह हम सबको दे दे। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। कभी कभी हम लोगों को कोई ईमेल आता है ना, कभी कोई टेलीफोन पर कॉल आती है, कभी कोई बुरा भला सुनाता है। ये जो आप समझ रहे हैं ना, तबलीग करना यानी छह मेंबर, छह सीढ़ियों की मेंबर पे चढ़कर बोलना और मामला खत्म, यहां खत्म नहीं होता, असली दास्तान नीचे होती है। वो आपको पता, हम लोग बताते भी नहीं है और आप लोगों को पता भी नहीं चलता। जो कॉल सुननी पड़ती है, जो ईमेल्स आते हैं, वो एक अलहदा ही चैप्टर है, सही, वो दास्तान अलहदा है। जो बुराइयां सुनने को मिलती हैं, जो अच्छाइयां सुनने को मिलती हैं, दोनों तरफ से, सही है। तो मसलन कभी कोई बुराई सुनने को मिलती है, भाई आपने ये किया है, आपने वो किया, तो कुछ तमीज से, कुछ बदतमीजी से, कोई कुछ, कभी कुछ, और कभी अच्छाइयां भी सुनने को मिलती है, आप ये हो गए हो, आप वो हो गए हो। अच्छा, हम लोग जैसे ही ये सोचते हैं, देखते हैं, अकलमंद हुए वो क्या, भाई मुझे पता है मैं कौन हूं, अकलमंद हुए। देखिए, मैं आपकी खिदमत में अर्ज करना चाहूंगा, इस काम को करने की कोशिश कीजिएगा। आप और मैं तो अपने आप को जानते हैं ना, मतलब आप कह रहे हैं भाई मुर्तजा जैदी फला आदमी है, आलिम आदमी है, ये तो आप जो कुछ बोलते हो, मैं अपने आप को जानता हूं, मैं अपने आप को धोखा ना दूं, मैं जानता हूं मैं कौन हूं। आप भी किसी को धोखा मत दो, आप भी किसी को धोखा मत दें, अपने आप से पूछते हैं, ये जो मैं हूं, इमाम के लश्कर में इस आदमी को जगह मिलेगी? बस एक सवाल अपने आप से करो, मैं अपने आप को जानता हूं ना, मैं, मेरी उम्र 42 साल है, मैं हमेशा अगले साल को बना के कहता था 43, तो मेरा एक दोस्त हम उम्र है, कहने का वहां साहब पिछले वाले को बोला करो, अगला वाला बोल के मेरा दिल जला देते हो, तो मैं चलो पिछले वाला बोलूंगा। मेरी उम्र 42 साल है, ठीक है, मैं तो जानता हूं मैंने क्या, क्या किया, जो गुनाह किया आपको थोड़ी पता, मुझे पता, जो मैंने सवाब किया आपको नहीं पता, मुझे पता, सही है। अभी जो मेरी बुराइयां हैं वो मुझे पता है, आपको नहीं पता, आपने जो अच्छे काम किए वो आपको पता है, मुझे नहीं पता। सबको जमा कर लो, सबको जमा करो, जो मेरे अंदर स्ट्रेंथ है, स्किल्स है, वीकनेसेस हैं, जो कुछ भी है, सबको जमा करो, पूछो ये आदमी उस लश्कर में चला जाएगा जिसका इंतजार 1200 साल से हो रहा है। 1200 साल से एक लश्कर का इंतजार हो रहा है। इस आदमी में जो मैं हूं, इस लश्कर में जाने की सलाहियत है? स्ट्रेट फॉरवर्ड, कोई धोखा मत दो अपने आप को, मत सुनो ये होगा वो होगा, सब सब खत्म। आईने के सामने खड़े हो जाओ, अपने नफ्स के आईने के सामने कहो, ये जो इंसान है लश्कर इमाम जमाने में पहुंच जाएगा, दाखिले की इजाजत मिल जाएगी इसे, अगर नहीं मिलेगी फिर जहन्नम में है, फिर जहन्नम में है। क्यों? अगर कल इमाम तशरीफ लाए, जो लश्कर में पहुंच गया वो बचेगा, बाकी सब जहन्नम का हिस्सा है, बाकी सब जहन्नम का हिस्सा है। थर्ड पार्टी नहीं है यहां पर, न्यूट्रल्स नहीं है यहां पर। जैसे ही इमाम तशरीफ ले आए, एक दफा शमशीर उठाई, अब दो गुरु हैं, या इमाम के लश्कर में है या उनका मुखालिफ है, नो न्यूट्रलिज्म, खत्म हो गया मामला, अब जहन्नम का रास्ता है फिर। या तो इतने काबिल हो कि इमाम के लश्कर में हो, हनी अल्लाह को मुबारक हो आपको, अगर इस काबिल नहीं हो तो जहन्नम का रास्ता है फिर हम लोगों के सामने। अब एक और बात सोचें, ये आपको मैंने स्टैंडर्ड दे दिया, अर्ज कर दिया, अच्छा अब मेरा नफ्स मुझे धोखा देगा, नहीं तू तू पहुंच जाएगा लश्कर में, अपने आप से पूछना इस लश्कर में झूठा आएगा? 1200 साल इंतजार हुआ है इस लश्कर का, और मैं आपको एक रिवायत सुनाऊं मसलन, कि मैं कहूं मैंने एक रिवायत सुनी है नाऊज बिल्लाह ताला, ना मैंने एक रिवायत पढ़ी है नाऊज बिल्लाह ताला, कि उसमें झूठा भी था, आप फौरन खड़े हो जाएंगे, कहेंगे भाई अब तक जो कुछ सुना शायद कबूल हो, ये कबूल नहीं हो सकता। क्यों कबूल नहीं है भाई? आप कहेंगे 1200 साल इंतजार किया झूठे का, तो मैं कैसे पहुंचूंगा फिर? 1200 साल इंतजार किया इस बात का कि कुछ लोग टीवी पे फाशा देखते हैं वो लश्कर इमाम में जाएंगे, झूठ बोल रहे हो, अपने आप को बहला रहे हो यार, कैसे जाओगे? कैसे जाऊंगा मैं? 1200 साल इंतजार किया, कुछ लोगों को अपने नफ्स पे इतना सा कंट्रोल नहीं है वो लश्कर इमाम में जाएंगे, यार कहां के झूठ बोल रहे हो यार, क्यों बहला रहे हैं अपने आप को? भाई ये इम्तिहान है, ये सख्त इम्तिहान है, 1200 साल का कठिन तरीन इम्तिहान है, तारीख बशरियत का सख्त तरीन इम्तिहान है ये जो हो रहा है। हम लोगों का इम्तिहान इसलिए नहीं हो रहा कि हम इम्तिहान में आना ही नहीं चाह रहे हैं, इसलिए इम्तिहान नहीं हो रहा। ये बिल्कुल ऐसे ही जैसे करबला में, मैदान करबला की जंग चल रही है, कूफा में एक आदमी बैठा सो रहा है, खा रहा है, पी रहा है, उसका इम्तिहान क्यों नहीं हो रहा? इम्तिहान हो रहा है, वो मैदान में पहुंच नहीं रहा है, اس لیے وہ سمجھ رہا ہے کہ میرا امتحان نہیں ہو رہا ہے. تاریخ بشریت کا سخت ترین امتحان ہو رہا ہے اس وقت. لشکر بن رہے ہیں, لوگ جانے دے رہے ہیں, مظلوم پس رہے ہیں. ایک بہت عظیم الشان لشکر بن رہا ہے. ہم لوگوں کے سامنے دو آپشن ہیں, یا لشکر کے اندر ہیں یا باہر ہیں. اب ہم کس کو ٹال رہے ہیں؟ یہ ہمیں اچھی طرح سوچنا پڑے گا عزیزان محترم. اپنے آپ کو دھوکا رہے ہیں کہ کوئی گنجائش نہیں ہے یہاں پر, کوئی تکلفات کی گنجائش بھی نہیں. میں آپ سے کہوں تم بھی حاجی میں بھی حاجی, ہم دونوں جنت. کہاں کے جنت میں یار؟ لشکر امام بن رہا ہے, ہمیں خبر نہیں ہے. ہم اس کے بعد کہاں کی جنت میں پھر؟ ہمیں اپنے کو چیک کرنا پڑے گا. بس آپ یہ اسٹینڈرڈ لے کر اپنی زندگی میں کام کریں. اچھا اب آپ نے جناب علی اسٹینڈرڈ بنا لیا, بھائی میں اس وقت جیسا بھی ہوں, کبھی جھوٹ بھی نکل جاتا ہے, کبھی نظریں بھی ادھر پھر جاتی ہیں, کبھی مال میں بھی تھوڑا بہت ادھر ادھر ہے, کبھی کسی کے ساتھ ہمدردی نہیں بھی کرتا, بہت سارے مسائل ہیں, لشکر امام میں جاؤں گا؟ اگر خدشہ لگ رہا ہے کہ نہیں شاید نہیں جاؤں گا, پھر اپنا ایک اسٹینڈرڈ بناؤ کہ بھائی یہ برائیاں اصلی برائیاں ہیں, ان کو نکالے بغیر لشکر امام میں نہیں جاؤں گا. ان کو نکالو, ابھی ٹائم ہے, ابھی شمشیر لہرائی نہیں ہے, ابھی وقت ہے. لیکن یہ مسئلہ علیحدہ ہے کہ جو وقت ہے ہم اس کی کمی کی اللہ سے التجا بھی کر رہے ہیں کہ خدا فوراً بھیج دے. فوراً بھیجنے کا مطلب کیا ہے؟ مہلت ختم ہو گئی. تو جو شخص کہہ رہا ہے خدا فوراً بھیج دے, وہ پہلے یہ بھی سوچتے میں تیار ہوں یا نہیں ہوں. ابھی اگر میں اس بات کوئی کنٹرول نہیں کر پا رہا کہ بھائی میں کہیں غلط کماتا ہوں, یہ کیسے چھوڑ دوں, رزق کہاں سے آئے گا, میں تو پھنس جاؤں گا, تو یہ لشکر امام میں جانے والی بات ہے. چھوٹی چھوٹی عادتوں پہ ہمیں کنٹرول نہیں ہو پا رہا, ہم کہہ رہے ہیں لشکر امام میں جائیں گے جس کے لیے 1200 سال انتظار ہوا ہے. ایک بات ذہن میں رکھیے گا جو مجھے سمجھ میں آتی ہے, وہ تشریف لائیں گے جو روئے زمین پر آج تک عدل نہیں ہوا تھا وہ عدل کریں گے. اس کو ہم کہتے ہیں عدل مطلق, ایبسلوٹ جسٹس. کیا عدل مطلق ظالموں کے ذریعے ہو جائے گا؟ کوئی اتنا سا بھی ظلم کرنے والا ہو اس لشکر میں آ سکتا ہے جو اتنا سا بھی ظلم قبول نہیں کرتا ہے؟ جس لشکر کو اسائنمنٹ یہ ملا ہے کہ وہ عدل قائم کرے جو آج تک نہیں ہوا تھا, اس میں ظالم قبول ہے؟ ظالم کیسے قبول ہے؟ ظالم عدل کیسے کرے گا؟ یہ لشکر عدل مطلق کے لیے آیا ہے. یملأ الارض قسطاً وعدلا کما ملئت ظلماً وجورا. تو یہ ظلم کیسے قبول کرے گا؟ عزیزان محترم, اپنے اور میں اور آپ اپنے آپ کو بالکل کلیئر کر لیں ہم لوگ کیا کر رہے ہیں. کیونکہ مجھے یوں نہیں لگ رہا کہ ہمارے پاس ٹائم بہت زیادہ ہے, مجھے تو یوں احساس ہو رہا ہے جیسے ہمارے پاس بہت وقت کم رہ گیا ہے, بہت ہی کم وقت. یعنی اگر کوئی مجھ سے پوچھے, میں اپنے اندر یقین رکھتا ہوں نسل یہی نسل ہے, یہی نسل ہے, کنفرم یہی نسل ہے. میرے اندر یقین ہے, اس بات سے ڈرتا ہوں کہ اللہ الہی اگر نسل یہی ہے, ٹھیک ہے تو نے بہت بڑی فضیلت دی ہے, لیکن تاریخ بشریت کا سب سے سخت امتحان ہونے والا ہے. ہم اس کے لیے کتنا تیار ہیں؟ ہماری اور میں نے عرض کیا یہ امتحان صرف اس بات کا نہیں تم 5 وقت نماز پڑھتے تھے یا نہیں پڑھتے تھے, اندر تک ہمارے ضمیر کی گہرائیوں تک جو ہماری عادتیں ہیں ان سب کا بھی امتحان ہے. حسود تو نہیں ہے, حسد کرنے والا تو نہیں ہے, دوسروں کو حقیر سمجھنے والا تو نہیں ہے, ظلم کرنے والا تو نہیں ہے, پیسے سے ظلم, نگاہوں سے ظلم, کردار سے ظلم, بات سے ظلم, کوئی ظلم تو نہیں ہے اس کے اندر. اس کے بعد لشکر میں آئے گا. یہ جو آپ دیکھ رہے ہیں 1200 سال سے لوگ دعائیں پڑھ رہے ہیں, اللہم انا نرغب الیک فی دولۃ کریمہ, یہ اتنی کوئی آسان چیز ہونی چاہیے؟ یہ اتنا کوئی آسان چیز ہونی چاہیے جس کے لیے 1200 سال سے پاکیزہ ترین لوگ دعائیں مانگ رہے ہیں, اللہم انا نرغب الیک فی دولۃ کریمہ تعز بها الاسلام و اہلہ, وہ ہم جیسوں کے ذریعے ہونی ہے؟ یہ ہمیں سوچنا پڑے گا. اچھا جب آپ نے یہ طے کر لیا, ہاں بھائی مجھے تو لشکر امام میں جانا ہے اور کچھ پرابلمس نظر آ رہی ہیں, اب ان کو دور کرو, ایک ایک کا خاتمہ کریں. اگر دیکھتے ہیں پیسے کے اندر کچھ پرابلمز ہیں تو بھائی اس کو صاف کرو, اگر دیکھتے ہیں کردار کے اندر کچھ پرابلم ہے, تھوڑا بہت ظلم ہے, اس کو ختم کرو. اب کب کرنا ہے پھر؟ موت کا خوف نہیں, کم سے کم امام کا خوف کرو. ویسے تو امام کی تشریفات بھی 500 سال کے بعد بھی ہو تو موت کا تو خوف ہونا چاہیے, مرنا تو ہے ہم سب نے. لیکن ابھی تو سب چیزیں جمع ہو رہی ہیں. تو اظہار محترم مجھے یوں لگ رہا ہے کہ ہم لوگ بالکل کھلے دل سے آپ کی خدمت میں عرض کر رہا ہوں, آپ میں سے کچھ لوگ جاننے میں مجلس اس طرح سے نہیں پڑتا کہ جو ایک بناوٹی کام لگے, میں چاہتا ہوں کھلو کھلے ہی باتیں کریں ہم لوگ. مجھے یوں احساس ہو رہا ہے ہم لوگ اپنے آپ کو دھوکہ دے رہے ہیں, مجھے یوں احساس ہو رہا ہے کہ ہم لوگ اپنے دین میں سے کچھ چیزوں پر عمل کر کے اپنے آپ کو مطمئن کر رہے ہیں, باقی کی ضرورت نہیں ہے, باقی نہ بھی ہو تو کوئی مسئلہ نہیں ہے. نہیں برادر, مسئلہ ہے. کس نے کہا مسئلہ نہیں ہے؟ دو چار کی طرح باتیں میں نے آپ کی خدمت میں عرض کی. میں اسی لیے بہت لمبی لمبی روایات نہیں پڑھتا, البتہ اپنی کم علمی کی وجہ سے بھی, اور دوسرا یہ کہ بھائی جو باتیں دو چار ہیں پہلے وہ تو سمجھ لیں ہم لوگ. ان میں کون سی پیچیدگی ہے, کون سی فلاسفیکل ڈسکشن ہوا ہے کہ جس جو ہمیں سمجھ میں نہیں آ رہا؟ سادہ سی بات ہے, ایک لشکر ہے, 1200 سال سے لوگ انتظار کر رہے ہیں, عظیم الشان عرفا نے اس کے لیے دعائیں مانگی ہیں. اس لشکر کا اسائنمنٹ عدل مطلق کا قیام ہے. میرا جیسا آدمی اس لشکر میں جا سکتا ہے یا نہیں جا سکتا؟ اگر نہیں جا سکتا تو جو خرابیاں ہیں انہیں دور کریں, یہ کام ہے. اب ان خرابیوں کے اندر سب کچھ شامل ہے, مثلا ادھر مسلمان تڑپ رہے ہیں, مر رہے ہیں, کٹ رہے ہیں, میرے اوپر کوئی اثر نہیں پڑتا. کیوں نہیں پڑتا بھائی؟ اثر پڑنا چاہیے. اچھا اثر پڑتا ہے تو میں کیا کرتا ہوں؟ اثر پڑتا ہے زیادہ سے زیادہ یہ کرتا ہوں کہ اپنی ذمہ داری کو کسی نہ کسی طریقے سے اپنے آپ کو مطمئن کرنے کی کچھ ڈونیشن دیتا ہوں, کچھ ایک دو ای میل فارورڈ کرتا ہوں, کہتا ہوں میری ذمہ داری ختم ہو گئی. کیوں ختم ہو گئی؟ اتنی ذمہ داری ہے, اس سے زیادہ نہیں ہے. نہ کہ دمخم نہیں ہے اس کو چھپانے کے لیے یہ کام کر رہا ہوں, طاقت نہیں ہے, جرات نہیں ہے اس کو چھپانے کے لیے یہ کام کر رہا ہوں. کم سے کم اتنا ہی تو ہو کہ میں ظالم کو ظالم کہہ سکوں, مظلوم کو مظلوم کہہ سکوں. اس کی بھی ہمت میرے اندر نہیں ہے. اب کیا ہوتا ہے, 10,000 ریزرویشنز, یہ ہو جائے گا, یہ ہو جائے گا, یہ ہو جائے گا, کب تک بیٹھیں گے ایسی؟ کب تک ان ریزرویشنز کو لے کے چلنا ہے؟ کس کو بچانے کے لیے کیا لٹانا ہے پہلے یہ طے کر لیں ہم کو, کس کو بچانے کے لیے کیا لٹانا ہے, اس کے بعد بہت ساری چیزیں سمجھ میں آ جائیں گی. یہ سب ہمیں دیکھنا ہوگا. اذان محترم, سید الشہداء کا ساتھ آسان نہیں ہونا چاہیے. یہ جو ہمارے سامنے ہے پل سرات کے اوپر چلنا, شمشیر سے زیادہ تیز ہے, بال سے زیادہ باریک ہے. کیا آپ واقعی سمجھ رہے ہیں کہ وہاں پل سرات ہے جو ایک لسی لگی ہوئی ہے جس کے اوپر چلنا شمشیر سے زیادہ تیز ہے اور بال سے زیادہ باریک ہے؟ نہیں, یہ پل سرات ہے, یہ پل سرات ہے. خط امامت شمشیر سے زیادہ تیز ہے, اس میں ٹانگیں کٹ جاتی ہیں, اس میں زخم آتے ہیں. خط امامت ہے یہ, شمشیر سے زیادہ تیز ہے, بال سے زیادہ باریک ہے, ذرا سا ادھر ادھر ہے, خط معاویہ ہے, خط ابو سفیان ہے. اس واقعے سید الشہداء کا خط بہت باریک خط ہے. سید الشہداء کا راستہ بہت بہت مظلوم راستہ ہے. اسی خاطر سید الشہداء تنہا ہے اپنے راستے کے اندر. کیوں سید الشہداء تنہا تھے؟ کیوں ساتھ میں امام جیلوں کے اندر تھے؟ کیوں واقعی عامہ اطہار علیہ السلام اتنے بڑے بڑے مظالم کے سامنے تنہا تنہا کھڑے رہے تھے؟ نہ ہوتا اس میں شمشیر کی کاٹ, نہ ہوتا اس میں باریکی, تو لوگ تو ساتھ دے دیتے. دونوں کا جو دین ہم کہہ رہے ہیں اس میں ساتھ دینا کون سا مشکل تھا؟ جو ہم سید الشہداء کو پورٹریٹ کر رہے ہیں اس میں ساتھ دینا مشکل نہیں ہونا چاہیے. تو ان تمام چیزوں کو جمع کریں, اللہ نے آپ کو بڑے مقامات کے لیے خلق کیا ہے, اللہ نے آپ کو بڑے عظمت کی جگہوں کے لیے خلق کیا ہے. آپ کے دلوں کے اندر جو حب اہل بیت اطہار علیہ السلام ڈالا ہے یہ کسی بڑے ہدف کے لیے, چھوٹے چھوٹے کاموں کے لیے نہیں ہے. یہ مولا سے جب پوچھتے ہیں مولا ہماری قیمت کیا ہے, مولا فرماتے ہیں ایک فرمان کے اندر اپنی تم اپنی قیمت, کوئی بھی قیمت جنت سے کم مت لگانا, جنت سے کم قیمت نہیں لگانا. اور جنت تو محفوف بالبلاء, جنت بلاؤں میں گھری ہوئی ہے. کم سے کم قیمت جنت ہے اور جنت بلاؤں میں گھری ہوئی ہے, آگے کی کیا بات ہے؟ آگے کیا ہے پھر؟ آگے تو سر کٹانا ہے پھر. کم سے کم قیمت جنت ہے جو بلاؤں میں ہے, آگے پھر کیا ہے؟ آگے جسم کے ٹکڑے ٹکڑے ہونا ہے پھر. سر کٹنے, اولاد کٹنی ہے, جسم کے ٹکڑے ٹکڑے ہونا, یہ سب اسلام ہے, یہ سب سید الشہداء کا خط ہے, یہ سب سید الشہداء کا راستہ. اور اسی خاطر خدا نے ہمیں یہ سارے احکامات دیے ہیں. کیوں قربانی دی عید القربان میں؟ عید القربان میں کیوں قربانی دی؟ گوشت تقسیم کروانا چاہتے ہیں, میں 5 کلو 10 کلو گوشت خرید کے تقسیم کر دیتا ہوں, جانور کیوں ذبح کروں؟ کیوں جانور ذبح کروں؟ خدا نے مطالعہ کہا نہیں جانور ذبح کرو, مستحب رکھا ہے, آپ خود گردن پہ چھری چلاؤ. کیوں؟ قصاب چلا لے کافی نہیں ہے؟ فرمایا نہیں, مستحب یہ خود چلاؤ آپ, اور میں نہیں چلاتے ایک علیحدہ مسئلہ, مستحب یہ خود چلاؤ. کیوں؟ پوچھا کہ مولا کیوں اس طرح سے, کیوں جانور کا خون بہ رہا ہے, کیوں ہم جانور کا خون بہتا دیکھیں؟ قصابی کا شغل مکروہ ہے, ہم سے اس دن کہا تم قصاب بنو, قصابی کا شغل مکروہ ہے, لیکن اس دن کہا تم قصاب بنو, خون بہاؤ. کیوں؟ خداوند متعال چاہتا ہے تم خون بہاؤ, وعدہ کرو مجھ سے اپنا خون بہاؤ گے, وعدہ کرو مجھ سے کہ اپنا خون بہاؤ گے. اولاد کو لے کے کھڑے ہو, بچے خون بہتا دیکھیں, کیوں؟ ان کو یقین دلاؤ کہ ہمیں اللہ کی راہ میں خون بہانا ہے, وقت پڑے گا تو ہم خون بہائیں گے, وقت پڑے گا تو دشمن سے لڑیں گے, ہم اسلام کے وقت آنے کے اوپر پیچھے بھاگنے والے نہیں بنیں گے, ہم جان بھی دیں گے اور جان دینے کا موقع ہو تو وہ سب کام کریں گے. یہ خدا ہم سے چاہتا ہے. کیوں سید الشہداء کا ذکر زندہ کروا دیا؟ امیر المومنین کی مظلومیت کم تھی کیا؟ سید الشہداء کا ذکر پھر بھی زیادہ کروا دیا. کیوں؟ سید الشہداء کا خط ان کا راستہ ہے, شہادت کا راستہ ہے. کوئی کہا امیر المومنین بھی شہید ہوئے ہیں, وہ شہادت دیکھو جو سید الشہداء کے اندر ہے. خود امیر المومنین گریا کر رہا ہے, خود تمام اہل بیت اطہار علیہ السلام سید الشہداء کے راستے کو مکمل لے کر آگے بڑھ رہے ہیں. کیوں؟ ان کے بھی تو اجداد طاہرہ نے قربانیاں دی تھیں, لیکن حتیٰ وہ اجداد طاہر وہ سب کے سب جمع ہو کر سید الشہداء کے اوپر گریا کر رہے ہیں. آج تک ایسا ہی ہے, روایات موجود ہیں, شب جمعہ تمام معصومین علیہ السلام کربلا میں جمع ہوتے ہیں, تمام معصومین کربلا کے اندر جمع ہوتے ہیں. سید الشہداء کا معاملہ کچھ اور, سید الشہداء کا معاملہ کچھ اور. کیا معاملہ ہے یہ؟ امیر المومنین جنگ صفین سے واپس آ رہے تھے, ایک جگہ پہ رک گئے, ایک جگہ پہ رکے گویا تھوڑی دیر کے لیے سو گئے. سید الشہداء کے ازاموں کے اوپر سر رکھا ہوا ہے یا شاید امام مجتبیٰ کے ازاموں کے اوپر, تھوڑی دیر کے لیے سو گئے, اچانک آنکھ کھلی, فرما انا للہ و انا الیہ راجعون. پوچھا ان سے گویا عبداللہ بن عباس نے شاید پوچھا, کہا مولا آپ نے کلمہ استرجاع کیوں پڑھا؟ فرمایا اے عبداللہ بن عباس میں نے یہاں خواب دیکھا ہے. کہتے ہیں مولا کیا خواب دیکھا؟ فرمایا میں نے خواب دیکھا ہے جیسے یہ زمین خون کا سمندر بنی ہوئی ہے, میرا حسین ڈوب رہا ہے. نصرت کے لیے پکارتا ہے کوئی جواب نہیں دیتا. مولا امیر المومنین کہتے ہیں المومن کا جبل راسخ لا تحرکہ العواصف, مومن پہاڑ کی طرح ہوتا ہے اسے کوئی ہلا نہیں سکتا, اور خود امیر المومنین حسین کے غم میں گریا کر رہے ہوتے ہیں, خود سید الشہداء کے غم میں گریا کرتے ہیں. ایک روایت ہمیشہ عرض کرتا ہوں, مجھے اس روایت میں بہت عشق نظر آتا ہے سید الشہداء کے لیے. رسول خدا بی بی ام سلمہ کے گھر میں آتے ہیں, ام سلمہ سے کہتے ہیں ام سلمہ میں آرام کروں گا, کوئی آئے تو اس کو منع کر دینا, کہ میں سید رسول خدا آرام کر رہے ہیں. رسول خدا کچھ دیر کے لیے لیٹ جاتے ہیں, اچانک آنکھ کھلتی ہے, ام سلمہ سے کہتے ہیں ام سلمہ مجھے لگ رہا ہے میرا حسین کہیں رو رہا ہے. حسین کیوں رو رہا ہے؟ ام سلمہ کہتی ہیں اللہ کے رسول ایسا ہی ہے, حسین دروازے کے باہر رو رہے ہیں. فرمایا ام سلمہ حسین کو اندر لاؤ. پوچھتے ہیں ام سلمہ کیا ہوا؟ کہا اے اللہ کے رسول آپ نے کہا تھا جو کوئی بھی آئے اس کو کہنا میں آرام کر رہا ہوں, مزاحم نہ ہو. کہنے کہ حسین آئے, انہوں نے ایک دفعہ آئے انہوں نے کہا میرے نانا یہاں پر ہیں. میں نے کہا ہیں لیکن آرام کر رہے ہیں, ابھی آپ نہیں آ سکتے. حسین چلے گئے, دوبارہ آئے, انہوں نے کہا میرے نانا ہیں, مجھے نانا کے پاس جانا ہے. میں نے منع کیا, تیسری دفعہ میں نے منع کیا, حسین رونے لگے. سید الشہداء نے کہا ام سلمہ حسین کا معاملہ کچھ اور ہے. کہنا چاہ رہے مجھے حسین سے علیحدہ مت کرو, جب حسین آنا چاہے آنے دو. یا اللہ کتنا عشق ہے حسین کے لیے, یہ پوری کائنات حسین کے عشق میں ہے. اب ایک روایت موجود ہے, جب سید الشہداء کی شہادت ہوئی زمین سے پتھر بھی اٹھاتے تھے تو خون برس رہا تھا. زینب کبری سلام اللہ علیہا کوفہ کے خطبے میں ارشاد فرماتی ہیں, اب اگر آسمان خون کی بارش برسا رہا ہے تو تعجب مت کرو. آسمان خون کی بارش برسا رہا تھا. فرمایا ام سلمہ میرے حسین کا معاملہ کچھ اور ہے, میرا حسین آ کر میرے پاس لے کر آیا کرو. بی بی ام سلمہ سید الشہداء کو لے کر آئی, اپنے گلے سے لگا لیا,
بہت خوش ہوئے, خوش ہوئے, بچے کے ساتھ کھیلتے رہے. روایت بہت تفصیلی ہے, بچے کے ساتھ کچھ دیر آرام سے رہے, اس کے بعد اچانک گریہ کرنا شروع کر دیا. ام سلمہ نے کہا اللہ کے رسول, ابھی آپ مسرور تھے, ابھی آپ خوش تھے, اب گریہ کس بات کا ہے؟ فرمایا ام سلمہ, یہ اس شہر کربلا میں مارا جائے گا. کربلا میں مارا جائے گا. اس کے بعد ام سلمہ کو ایک بوتل دی, ایک شیشہ دیا, اس کے اندر کچھ مٹی دی. کہا ام سلمہ یہ مٹی سنبھال کے رکھ لو اور اس کو دیکھتے رہنا, جب یہ رنگ تبدیل کرے تو سمجھ لینا میرا حسین مارا گیا. ام سلمہ کہتی ہے حسین نے مدینہ چھوڑا, میرا دل ڈرا, میں سمجھ گئی اب واقعہ خطرناک ہے. کہتی ہے ماں گزرتے رہے یہاں تک کہ محرم آ گیا. محرم آیا, دل میں ایک حزن کی کیفیت آئی. پھر فرماتی ہے محرم کے ایام گزرے, عاشور کا دن آ گیا, صبح سے پریشانی تھی. فرماتی ہے میں نے ظہر کی نماز ادا کی, میں سو گئی, میں نے خواب میں دیکھا رسول خدا کی پیشانی پہ خون لگا ہے. فرمارے ان پہ سلوا غضب ہو گیا, میرا حسین مارا گیا. وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ. پروردگار تجھے واسطہ محمد و آل محمد کا اس دلیل کو ہم سے قبول فرما. اے پاک پروردگار تجھے سید الشہداء کا واسطہ, ان کے نام پر ہمیں خلوص عنایت فرما. اے پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا ان کی محبت کے صدقے میں دنیا اور آخرت میں اہل بیت کی ہمراہی نصیب فرما. ان کے محبت کے صدقے میں اس ماہ مبارک رمضان کا واسطہ ہے پاک پروردگار, اس میں تو نے اپنے بندوں کو بخشنے کا وعدہ کیا ہے. تجھے پردہ غیبت میں حجت خدا کا واسطہ, ہمارے مرحومین کے گناہ صغیرہ و کبیرہ کی مغفرت فرما. اے پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا سید و سردار مولا اور آقا امام آخر الزمان کے ظہور میں تعجیل فرما. ان کی عظمت, ان کی فتح و نصرت کا دن دیکھنا نصیب فرما. اے پاک پروردگار ان کے دشمنوں کو نیست و نابود فرما, ان کے دوستوں کی تعداد میں اضافہ فرما, اس دنیا سے زندگی کا اختتام ان کی راہ میں شہادت قرار فرما. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.